नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 10 गते आइतबार, आषाढ़ शुक्ल पक्ष द्वादशी तिथि। तदनुसार 26 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्ला थप 12। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। गोर्खापत्र दैनिकमा सरूआमा सुशासन मैत्री कदम, अनलाइनबाटै भयो 200 कर्मचारीको सरूआ शीर्षकको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। यही समाचारबाट अखबार कार्यक्रमको शुरूआत गर्दैछौ। सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरूआ शुरू गरेको छ। त्यस अनुसार 1750 कर्मचारीले अनलाइन प्रणालीबाट सरूआका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूआको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरूआ प्रणालीबाटै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिई शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूआका लागि निवेदन दिने कर्मचारीको संख्या 1750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा बढ़ी कर्मचारीले अनलाइन प्रणालीबाटै सरूआका लागि निवेदन दिने गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन, प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ। सरकारको सोही नीति अनुसार मन्त्रालयमा भौतिक उपस्थितिमा सरूआको निवेदन निषेध गरिएको छ। अनलाइन प्रणालीबाट मात्रै सरूआका लागि निवेदन लिने गरिएको छ। मन्त्रालयका सहसचिव धोकलराज ढकालले सरूआका लागि निवेदन दिने अधिकांश कर्मचारीको रोजाई सुगम क्षेत्रका कार्यालय रहेका छन्। कर्मचारी सरूआमा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूआ नहुने भएपछि सरूआका लागि कर्मचारीले विकल्पसहित सुगमका कार्यालयमा सरूआका लागि निवेदन दिएका हुन्। उहाँले भन्नुभयो, अनलाइन प्रणालीबाट कर्मचारी सरूआका लागि निवेदन आएकाले कर्मचारीको सरूआ पनि अनलाइनबाटै हुँदा मन्त्रालयले कर्मचारीलाई न्याय हुने गरी सरूआ भइरहेको छ। निवेदन दिने कर्मचारी मध्ये अहिलेसम्म 200 जना कर्मचारीको सरूआ भइसकेको छ। रोजेको र खोजेको कार्यालयमा दरबन्दी रिक्त भए प्रणालीले नै स्वतः सरूआ गर्छ। मन्त्रालयले सरूआ गरेको कार्यालयमा भने कर्मचारी कामकाजका लागि जानुपर्छ। विधि र प्रक्रिया सबैले मान्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। विकल्पसहित निवेदन उपशीर्षकमा खबर अगाडि लेखिएको छ। अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 विकल्पसहितको कार्यालय रोजेर सरूआका लागि कर्मचारीले निवेदन दिएका छन्। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी छन्। मन्त्रालयले 2 अघिदेखि नै कर्मचारी सरूआको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो। सरूआ प्रणालीलाई वस्तुनिष्ठ, पारदर्शी र पूर्वानुमान योग्य प्रविधि र न्यायोचित बनाउँदै प्रशासनिक सदाचार र सुशासन कायम गर्न मन्त्रालयले अनलाइन प्रणालीबाट सरूआको निवेदन माग गरे पनि सुगमकै कार्यालयमा रोज्ने कर्मचारी संख्यामा भने कमी आएको छैन। निजामती सेवा नियमावलीमा कर्मचारीको सरूआ सामान्यतया 2-2 वर्षमा हुने, नयाँ आर्थिक वर्ष प्रारम्भ भएको पहिलो महिना साउन र दोस्रो भदौमा कर्मचारीको सरूआ गर्ने व्यवस्था छ। यो समाचार अनलाइनबाटै भयो 200 कर्मचारीको सरूआ शीर्षकमा आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्रबाटै चराको चिरबिरसँगै ब्युझिन्छ कोशी टप्पु शीर्षकको समाचार लिँदैछौ। चराको राजधानीका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष हरेक बिहान चराको चिरबिरले गुन्जायमान हुन्छ। सप्तकोशी नदी किनारमा फैलिएको सिमसार फाँट र घाँसे मैदानमाथि उडिरहेका चराका बथानले आरक्षलाई जीवन्त बनाइरहन्छ। हरेक बिहान र साँझ चराको सामूहिक स्वरले आरक्षको वातावरण झनै मनमोहक बन्छ। कोशी र मधेस प्रदेशको सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको 175 वर्ग किलोमिटर क्षेत्रफलको आरक्षमा दुर्लभ तथा बसाई सराई गर्ने चरा प्रत्येक वर्ष आउने गरेको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादवले बताउनुभयो। उहाँका अनुसार साइबेरिया, मंगोलिया तथा मध्य एसियाका विभिन्न भूभागबाट हजारौं किलोमिटर यात्रा गरी चरा जाडो छल्न कोशी टप्पु आइपुग्ने गरेका छन्। कोसीटप्पू वन्यजन्तु आरक्ष कार्यालयका अनुसार हालसम्म 535 प्रजातिका चराको अभिलेख गरिएको छ। आरक्षित जंगलमा 20 प्रकारका साना ठूला जनावर पाइने वरिष्ठ संरक्षण अधिकृत यादवले बताउनुभयो। उहाँका अनुसार हरिण, रतुवा, नीलगाई, बदेल, बाँदर, अजिंगर आदि जनावर आरक्षका जंगलमा सजिलै देख्न सकिन्छ। 502 प्रकारका सपुष्पक, 77 प्रजातिका पुतली, 40 प्रजातिका स्तनधारी जनावर, 141 प्रजातिका माछा, 57 प्रजातिका ढाड नभएका जनावर, 18 प्रकारका जड़ीबुटी, 33 प्रकारका डाले घाँस, 22 प्रकारका खानयोग्य वनस्पति र 12 प्रकारका उन्यु आरक्ष क्षेत्रमा पाइने आरक्ष कार्यालयले जनाएको छ। चराको चिरबिरसँगै बिउँझिन्छ कोसीटप्पू। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। कपिलवस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। कपिलवस्तु नगरपालिका 5 बझनी स्थित खेतमा आदि खन्ने क्रममा प्राचीन तामाका मुद्रा सिक्का भएको करुवा फेला परेको छ। एउटा करुवामा 2314 थान तामाका सिक्का भेटिएका छन्। सबै मुद्राको तौल 734 ग्राम रहेको छ। स्थानीय रामराज यादवले खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सहितको करुवा फेला पारेका हुन्। डेढ साता अघि करुवा सहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई दिनुभएको थियो। उहाँले एक सातासम्म करुवा सहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो। पुरातात्विक वस्तु घरमा राखे सरकारले कार्यवाही गर्ने हल्ला फैलिएपछि कोरीले त्यसलाई गाउँकै पोखरी डिलमा लगेर राख्नुभएको थियो। पोखरी किनारमा करुवा रहेको सूचना पाएपछि उक्त वडाका वडाध्यक्ष दिरेप कुमार चौधरीले प्रहरीलाई खबर गर्नुभएको थियो। 4 साउनमा प्रहरी पुगेर मुद्रासहितको करुवा जिल्ला प्रहरी कार्यालय लगिएको थियो। करुवाभित्र सिक्का टाँसिएर रहेकाले निकाल्न निकै समस्या भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दीपक कुँवरले सुनाउनुभयो। कपिलवस्तु संग्रहालयका कर्मचारीलाई बोलाएर करुवाभित्रका सिक्का निकालिएको उहाँले बताउनुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना शीर्षकको समाचार लिँदैछौ। करिब 16,500 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा छन्। सर्वेक्षण अनुमति पत्र अध्ययनदेखि पीपीएसम्म पुग्दा प्रति मेगावाट 50-60 लाख रूपियाँ लगानी भइसकेको हुने ऊर्जा प्रवर्धकको दावी छ। तसर्थ यसरी लगानीकर्तालाई अन्यलमा पार्न नहुने उनीहरूको भनाई छ। पीपीए गरे पनि जलविद्युत आयोजना बनाउन न्यूनतम 5 वर्ष लाग्छ। त्यसैले पीपीए रोकिरहे दीर्घकालमा ऊर्जा संकट निम्तिन सक्ने सरोकारवाला बताउँछन्। प्राधिकरणका अनुसार गएको मध्य असारसम्म ग्रिड आबद्ध सम्झौता सम्पन्न भई पीपीएको प्रतीक्षामा रहेका मध्ये 2556.30 मेगावाटका 102 नदी प्रवाही, 5276.30 मेगावाटका 31 आयोजना, अर्ध जलाशयुक्त 1491 मेगावाट क्षमताका 2 जलाशयुक्त आयोजना छन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। स्वर्ग नर्कको कसम सम्झिँदै फेरि हातेमालु शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। 5 वर्ष अघिको तितु विभाजन, 2 वर्ष अघिको सत्ता सहकारीको विघटन र पछिल्लो निर्वाचनमा अप्रत्याशित पराजयपछि अन्तत एमाले र नेकपा फेरि एकै ठाउँमा उभिएका छन्। प्रदेश सरकारबाट नयाँ राजनैतिक समीकरणको शुरूआत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार भक्तपुरको गुण्डू स्थित ओली निवासमा 3 बुधे सहमतिमा हस्ताक्षर गरेका छन्। एमाले र नेकपाका नेताहरूले वाम दलबीचको सहकार्य अहिलेको आवश्यकता भन्दै यसको बचाउ गरेका छन् भने आलोचकले सहमति सत्ता स्वार्थ केन्द्रित भनेर टिप्पणी गरेका छन्। सहमति जुटाउने निर्णायक वार्तामा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन सक्रिय सहभागी थिए। दुवै नेताले सहमतिको मस्यौदा तयार पार्नेदेखि अन्तिम रूप दिनेसम्मको संवादमा भूमिका निर्वाह गरेका थिए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। यही समाचारको उपशीर्षकमा यसअघि धोकेबाजको आरोप प्रत्यारोप गर्दै छुट्टिएको थियो ओली प्रचण्डको सहकार्य सम्बन्धीको प्रसंग पनि उल्लेख गरिएको छ। सरकारमा सहकारीलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र स्वर्ग र नर्कसँगसम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार भएको प्रसंग यहाँ जोडिएको छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आकाशीय खसीको मासु शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आजै उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यकासहित प्रमुख शहरमा प्रतिकिलो 1000 देखि 1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रूपियाँसम्म बिक्री भइरहेको छ। यस्तो मूल्य वृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको करिब 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता, किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ पाएका छैनन्। यसमा चार तहका बिचौलिया रहेको सम्बन्धीको यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नेताका शालिग ठडिए पारदर्शिता ढल्यो शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। सुशासनको अनुभूति त्यति बेला हुन्छ जब राज्यका निकाय पूर्ण पारदर्शी हुन्छन्। तर नेपालगंज उपमहानगरपालिकामा भने आर्थिक अनुशासन पटक्कै देखिएको छैन। कतिसम्म भने शहरका मुख्य सड़कमा पुनस्थापना गरिएका आदर्शवादी नेताहरूसँगै पूर्व राजाको शालिग निर्माण गर्दा लागेको खर्च समेत लुकाइएको छ। पुनस्थापना गरिएका बीपी गणेशमान पुष्पलाल सेतु विकको शालिग 2082 भदौ 24 गते भ्रष्टाचारको विरोध र सदाचारको माग गर्ने क्रममा तोड़फोड़ गरिएका र भत्काइएका थिए। तत्कालीन राजा वीरेन्द्रको शालिग भने 2062-63 को जनआन्दोलनका क्रममा भत्काइएको थियो। राजावादीहरूले 2073 भदौ 16 गते पुनः वीरेन्द्रको शालिग स्थापना गरेका थिए। तर त्यसबेला गृह मन्त्रालयको आदेशमा प्रहरीले नै शालिग नियन्त्रणमा लिएको थियो। राजावादी युवाहरूले शालिग राखेको 18 घण्टाभित्रै प्रहरीले झिकेर प्रशासनलाई बुझाएको थियो। वीरेन्द्रको शालिग हटाएपछि आक्रोशित युवाहरूले शहरका अन्य शालिगहरू भत्काउने चेतावनी दिएका थिए, जसका कारण पुष्पलाल चोक, बीपी चोक र शहीद सेतु बीक चोकका शालिगको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनात गरिएका थिए। यसपटक राजादेखि गणतन्त्रवादी नेताहरूका 6 वटा शालिग पुनर्निर्माण त गरिए तर लागेको खर्चको विवरण नै लुकाएर नेपालगंज उपमहानगरपालिकाले जनजी आन्दोलनको औचित्य समाप्त पारिदिएको त छ नै, भावना समेत कुल्चेको सम्बन्धीको यो प्रसंग अन्नपूर्ण पोस्टमा प्रकाशित छ। उमेरले डाँडो काट्यो तर पुगेन डाँडासम्म सड़क शीर्षकको समाचार गोर्खापत्रबाट लिँदैछौ। मोरङको तत्कालीन लेटाङ पञ्चायतका प्रधानपञ्च निरविक्रम किरातीले आफ्नो कार्यकालमा काने पोखरी, लेटाङ, बुधबारे, दुर्दिम्बा र लिम्बालाई जोड्ने काले बुदुली सड़क योजना शुरू गर्नुभएको थियो। यो सड़क मार्फत धनकुटाको दक्षिणपूर्वी, पाँचथर, पश्चिमी इलाम तथा मोरङको उत्तरी क्षेत्रवासीलाई छोटो र सहज रूपमा तराईसँग जोड्नु थियो। प्रधानपञ्च हुँदा 2038 सालमा तत्कालीन अन्य पहाड़ी क्षेत्रका पञ्चायतसँग सल्लाह गरी काम समेत शुरू गराउन पहल गर्नुभयो। उहाँ अहिले 82 वर्ष पुग्नुभयो। 45 वर्ष अघि सड़क निर्माण शुरू गर्दा उहाँ 37 वर्षको हुनुहुन्थ्यो। उहाँले शुरू गर्नुभएको काले बुदुली सड़क आयोजनाले अहिले पनि 6 नम्बर बुधबारी बजारको शिरमा रहेको मिक्लाङजुङ काट्न सकेको छैन। दुःख सुख ट्र्याक खोले पनि सड़क कालोपत्रे गर्ने उहाँको उति बेलाको योजना अहिलेसम्म पूरा हुन सकेको छैन। उहाँ भन्नुहुन्छ, उमेरले डाँडो काट्यो तर आफूले उमेरमा शुरू गरेको योजनाले अझै पूर्णता पाउन सकेन। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा नेपाल टेलिकमको 25.5% शेयर बिक्री योजना दोहोरिएला 2065 सालको क्रेज शीर्षकको समाचार प्रकाशित छ। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको शेयर बिक्री गर्ने घोषणा गरेको छ। विगतका बजेटमा पटक पटक घोषणा भए पनि कार्यान्वयन हुन नसकेको टेलिकमको शेयर बिक्रीको विषय यसपटकको बजेटमा फेरि परेको छ। गत आर्थिक वर्षको बजेटमा राखिए पनि शेयर बिक्रीको विषय कार्यान्वयनको प्रारम्भिक चरणमा समेत पर्न सकेन। यसपटक शेयर बिक्रीको रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने भनेर घोषणा भएकाले कार्यान्वयन हुने सम्भावना बढ़ेको छ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेकअप बनाउन उपयोग गर्नेछौ। अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले जेठ 15 प्रस्तुत गरेको बजेटमा भनिएको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। भारतीय शिक्षा मन्त्रीको राजीनामा सीजेपीको आन्दोलन स्थगित शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीट तथा यूजी परीक्षाको प्रश्नपत्र चुहावड़ तथा अनियमितता प्रकरणलाई लिएर युवाहरूले थालेको आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष हिजो राजीनामा पत्र पठाउँदै उहाँले नैतिकताका आधारमा पद छोड़ेको स्पष्ट पार्नुभयो। प्रधानको राजीनामापछि युवाको आन्दोलन स्थगित भएको छ। दिल्लीको जन्तर मन्तरबाट शुरू भएको युवा आन्दोलनको प्रमुख माग प्रधानको राजीनामा थियो। सरकार झुक्न बाध्य भयो। शैक्षिक सुधारको माग राख्दै आन्दोलनको अगुवाई गरेको कक्रोज जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकले भन्नुभयो। उहाँले यस घटना विद्यार्थीहरूको ऐतिहासिक जीत रहेको बताउनुभयो। जन्तर मन्तरमा उपस्थित हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै दीपकले भन्नुभयो, यो सरकारसँग तपाईँ हामी नझुक्ने हो भने हामीले जसलाई पनि राजीनामा दिन बाध्य पार्न सक्छौ। झुकाउनेवाला चाहिन्छ, दुनियाँ झुक्छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। जुट खेतीबाट राम्रो आमदानी शीर्षकको समाचार गोरखापत्र दैनिकबाट लिँदैछौ। सुनसरीमा पछिल्लो दुई दशक यताको समयमा जुट खेती घट्दै गएको छ। खेतीको क्षेत्रफल घट्दै गएको भए पनि जुट लगाउने किसानको आमदानी भने बढ़ेको छ। विगतको भन्दा बजार भाउ राम्रो भएपछि जुट लगाउने किसानको आमदानी बढ़ेको हो। जिल्लाको भोकराहा नरसिंह गाउँपालिका साथका किसान भोला यादवका अनुसार विगतको तुलनामा अहिले लोपोन्मुख अवस्थामा पुगेको जुट खेती लगाउने किसानले भने राम्रो आमदानी गर्न सफल भएका छन्। भोकरा नरसिंह दुईका किसान रामकुमार मेहताले आफ्नो 15 कट्ठामा जुट खेती लगाउनु भएको छ। गत वर्षदेखि भाउ बढ़ेकाले आफूले आफ्नो 15 कट्ठा जग्गामा जुट खेती लगाएको उहाँले बताउनुभयो। यादव र मेहता जस्तै जिल्लाको कोशी, भोकराहा, नरसिंह, हरिनगर, इनरुवा, देवानगंज लगायतका हजार भन्दा बढ़ी किसानले 2 कट्ठादेखि 5 बिघा क्षेत्रफलसम्मको जग्गामा जुट खेती लगाएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यो समाचार गोरखापत्र दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अब अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशी विदा हुन्छु। नमस्कार।